आगे सबक देखिए भाई। वईदा तज़व्वजर रजुलु इम्रअतन फजाअत बिवलदिन अक़ल्ल मिन सित्तति अशहुरिन मुन्ज़ु यौमिन तज़व्वजहा लम यस्बुत नसबुहु लिअन्ना अल-उलूक़ साबिक़ुन अलन निकाहि फला यकूनु मिन्हु وَإِنْ جَاءَتْ بِهِ لِسِتَّةِ أَشْهُرٍ فَصَاعِدًا يَثْبُتُ نَسَبُهُ مِنْهُ اعْتَرَفَ بِهِ الزَّوْجُ أَوْ سَكَتَ। भाई गुज़श्ता सबक में बाबु सुबूती नसब हमने शुरू किया था और मैंने आपको बतलाया था कि शरीयत के अंदर पूरी कोशिश की जाती है कि किसी तरह बच्चे का नसब साबित किया जाए भाई, इसलिए क्योंकि अगर बच्चे का नसब साबित नहीं होगा तो बच्चा जाया हो जाएगा और हलाक हो जाएगा, और अगर हलाकत से बच भी गया तो भी माशरे में उसकी कोई इज्जत और कोई मकाम नहीं होगा भाई। तो लिहाजा शरीयत की पूरी कोशिश होती है कि किसी तरह नसब साबित किया जाए, चाहे उसकी वजह से नादिर सूरत का तसव्वुर ही क्यों न करना पड़े। मसलन एक शख्स ने एक अजनबिया औरत के बारे में कहा कि अगर मैंने फुलानी से निकाह किया तो उसे तलाक है, फिर इसने उसके साथ निकाह किया और जिस लम्हे निकाह किया अगले ही लम्हे तलाक हो गई, क्योंकि उसने तलाक को मुअल्लक किया था निकाह के साथ। तो जब शर्त पाई गई तो मशरूत भी पाया गया और तलाक वाक़े हो गई। फिर ठीक छह महीने बाद, न उससे कम और न उससे ज्यादा, ठीक छह महीने बाद उस औरत ने एक बच्चे को जन्म दिया। तो इस सूरत में याद रखो नसब साबित हो जाएगा और इस शख्स पर पूरा महर वाजिब होगा। नसब इसलिए साबित होगा क्योंकि यह औरत उसकी फिराश है, उसकी मनकूहा है, और मनकूहा से जो भी औलाद पैदा हो वो खुद ब खुद खावंद की शुमार होती है भाई। और नीस इस वक्त जब निकाह से छह माह हुए हैं तो मालूम हुआ तलाक से उससे कम हुए हैं, क्योंकि अगरचे तलाक उस अगले ही लम्हे में हुई थी लेकिन बहरहाल एक लम्हे का तो फर्क आ गया। तो जब निकाह से छह माह है तो हम यूं कहेंगे कि तलाक से उससे कम हुए हैं, और जब तलाक से छह माह से कम हुए हैं मालूम हुआ उलूक तलाक से पहले हो चुका, यानी हमल तलाक से पहले ठहर चुका है भाई। और उस तलाक से पहले तो निकाह वाली हालत थी, और बतलाया था साहिब हिदाया ने कि ऐसा मुमकिन है भाई, यानी किस तरह कि इस शख्स और औरत ने किसी दो अफराद को अपना वकील बना दिया था कि फलां रात हमारा निकाह करवा देना, और उन दोनों ने उस रात इन दोनों का निकाह करवाया और उसी रात इस शख्स ने इस औरत के साथ सोहबत कर ली। तो अब पता नहीं निकाह पहले हुआ है या सोहबत पहले हुई है, लेकिन जब तकदीम और ताखीर का पता नहीं चल सकता तो हम इसको मुकारनत पर महमूल कर लेंगे कि इकट्ठा ही हुआ है, यानी उधर निकाह हुआ और इधर इंजाल हुआ यानी उलूक हुआ, हमल ठहर गया, और जब हमल ठहर गया तो लिहाजा नसब साबित हो जाएगा। और नीज जब नसब साबित हुआ यानी बच्चा इसी शख्स का है तो वो तो वती के बगैर नहीं हो सकता, तो वती को भी मानना पड़ेगा, और जब वती को हुक्मन मान लिया तो अब महर भी पूरा देना पड़ेगा। और मैंने बतलाया था कि यह भी अब आप ये ना समझें कि यह तो उस शख्स के ऊपर ही बिला वजह एक बच्चे का नसब डाल दिया, नहीं भाई, खावन के पास इख्तियार है, वो नसब की नफी कर सकता है, अलबत्ता उसको फिर लियान करना पड़ेगा। और फिर उसके बाद साहिब हिदाया ने आपको बतलाया था, याद रखना, अगर मुतल्लका रजईया बच्चे को जन्म दे और उसने इद्दत के गुजरने का इकरार न किया हो, तो चाहे दो साल से कम में बच्चे को जन्म दे, चाहे दो साल पर बच्चे को जन्म दे, चाहे दो साल से ज्यादा के अंदर बच्चे को जन्म दे, तमाम सूरतों के अंदर नसब साबित हो जाएगा। और खावन नफी करना चाहता है तो लियान कर सकता है, तो बहरहाल तमाम सूरतों में नसब साबित हो जाएगा। अगर दो साल से कम के अंदर बच्चे को जन्म दिया तो हम कहेंगे तलाक से पहले सोहबत हुई थी और हमल की ज्यादा से ज्यादा मुद्दत तो दो साल है, तो दो साल से कम में इसने बच्चे को जन्म दिया है, और जैसे ही बच्चे को जन्म देगी साथ ही इसकी इद्दत भी गुजर जाएगी और यह बाइना हो जाएगी अपने खावन से। और अगर दो साल या दो साल से ज्यादा के अंदर इसने बच्चे को जन्म दिया है, तलाक के बाद दो साल पूरे हुए हैं या दो साल से ज्यादा हुए हैं, तो इस सूरत में यूं समझा जाएगा खावंद ने तलाक के बाद सोहबत की है और मुतल्लक रजईया के साथ तो खावंद की सोहबत जायज होती है, अलबत्ता इसको फिर रुजू शुमार किया जाता है। तो इस सूरत में अगर दो साल या दो साल से ज्यादा के अंदर बच्चा पैदा हुआ है तो इसको खावंद का रुजू शुमार किया जाएगा और नसब साबित हो जाएगा भाई। और अगर मुतल्लक मबतूता है यानी जिसको खावंद ने तलाके बाइन दी है या तीन तलाकें दी हैं, तो इस सूरत के अंदर फिर याद रखना कि दो साल से कम के अंदर अगर इसने बच्चे को जन्म दिया तो इसका नसब साबित हो जाएगा। और अगर खामन नफी करना चाहता है तो लियान कर सकता है। और अगर दो साल से ज्यादा में इसने बच्चे को जन्म दिया फिर नसब साबित नहीं होगा, इल्ला ये कि खावन दावा कर दे। अगर दावा कर दे फिर भी नसब साबित हो जाएगा, चाहे दो साल से ज्यादा ही क्यों ना गुजर जाए। और हम इसको महमूल करेंगे वकीबी शुबा पर कि खावंद ने शायद यह समझा था कि मेरी बीवी तलाक के बावजूद अभी भी मेरे लिए हलाल है और इसने इद्दत के अंदर उससे सोहबत कर ली। लेकिन इन तमाम सूरतों में याद रखना कि औरत ने इद्दत के गुजरने का इकरार न किया हो भाई। और अगर वो बीवी जिसको खावंद ने तलाक दी है अगर वो सगीरा है, अलबत्ता मुराहिका है, करीबुल बुलूग है, करीबुल बुलूग है, अगर इस किस्म के मुराहका है तो इस सूरत में तरफेन रहमहुमल्ला फरमाते हैं कि तलाक के बाद 9 माह से कम के अंदर इसने बच्चे को जन्म दिया तो इसका नसब साबित हो जाएगा। और अगर 9 माह या 9 माह से ज्यादा पर बच्चे को जन्म दिया तो फिर नसब साबित नहीं होगा। वजह यह कि इसकी इद्दत शरीयत ने महीनों के साथ मुकरर की है, तो 3 महीने इद्दत के हो गए और उसके बाद अगर 6 माह पूरे गुजर गए यानी 9 माह हो गए तो फिर तो इस मुद्दत में उलूक भी हो सकता है और बच्चा भी पैदा हो सकता है, लिहाजा फिर तो नसब साबित नहीं होगा। लेकिन अगर 9 माह से कम है तो फिर नसब साबित हो जाएगा। जबकि इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि यह सगीरा मुराहिका जो है यह भी कबीरा की तरह है, अगर इसको तलाके बाइन दी है तो फिर 2 साल से कम में अगर इसने बच्चे को जन्म दिया तो नसब साबित हो जाएगा। और अगर इसको तलाके रजई दी है खामन ने तो इस सूरत में तरफेन फरमाते हैं कि 9 माह से कम में बच्चे को जन्म देगी तो नसब साबित होगा वरना नहीं। जबकि इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि इस सूरत में 3 माह इद्दत के और 2 साल कम से कम मुद्दत हमल, तो ये 27 माह से कम के अंदर अगर ये बच्चे को जन्म देगी तो नसब साबित हो जाएगा। और अगर 27 माह या इससे ज्यादा में जन्म दिया बच्चे को तो फिर नसब साबित नहीं होगा भाई। और अगर सगीरा ने हमल का दावा कर लिया इद्दत के दौरान ही तो फिर इस सूरत में नसब साबित हो जाएगा और उसके उस पर बालिगा होने का हुक्म लगा दिया जाएगा भाई। जबकि इसके मुकाबले में अगर खावंद का इंतकाल हो जाए और उसकी मुअतद्दा बीवी बच्चे को जन्म दे तो अगर वो 2 साल से कम में बच्चे को जन्म देगी तो नसब साबित हो जाएगा। 2 साल के पूरे होने पर या उसके बाद बच्चे को जन्म दे तो नसब साबित नहीं होगा भाई। फिर उसके बाद साहिब हिदाया ने बतलाया था कि अगर मुअतद्दा एतराफ कर ले कि मेरी इद्दत गुजर गई और फिर 6 माह से कम के अंदर वो बच्चे को जन्म दे दे तो फिर भी नसब साबित हो जाएगा, इसलिए क्योंकि उसका झूठा होना कतई और यकीनी है, क्योंकि इद्दत के गुजरने के बाद 6 माह से कम के अंदर वो एक सही सलामत बच्चे को जन्म दे रही है, हालांकि इतनी मुद्दत में तो सही सलामत बच्चे की पैदाइश नहीं हो सकती भाई। हां अलबत्ता अगर तो मुअतद्दा ने इद्दत के गुजरने का इकरार कर लिया और फिर 6 माह के बाद या 6 माह से ज्यादा के अंदर बच्चे को उसने जन्म दिया तो अब नसब साबित नहीं होगा, क्योंकि वो खुद इकरार कर चुकी है कि मेरी इद्दत गुजर चुकी और फिर उस इद्दत के बाद इतनी मुद्दत गुजरी है जिसके अंदर एक नया हमल ठहर सकता है और उसको जन्म दे सकती है यह औरत भाई। और फिर उसके बाद साहिब हिदाया ने मसला बतलाया था कि अगर मुअतद्दा बच्चे को जन्म दे तो क्या यह खुद ब खुद खावंद का शुमार होगा या नहीं, तो बतलाया था कि अगर खावंद हमल का इकरार कर चुका है जी। या उसका हमल जाहिर था, सबको उसकी हालत से पता चल रहा था कि यह औरत हामिला है और फिर वो बच्चे का जन्म देती है तो और खावंद इनकार कर रहा है कि नहीं ये मेरा बच्चा नहीं है भाई, तो इस सूरत में याद रखो हमल पहले से जाहिर था या खावंद ने पहले इकरार किया था, लिहाजा इस सूरत में एक औरत की गवाही से भी नसब साबित हो जाएगा, इसलिए क्योंकि नसब तो पहले ही साबित था, सिर्फ तायीन वलद की जरूरत थी कि इसी औरत ने इस बच्चे को जन्म दिया है और वो एक औरत की गवाही से भी साबित हो जाएगा। तो इमाम साहब के नजदीक अगर खावंद इनकार कर रहा है, अलबत्ता हमल पहले जाहिर था या खावंद ने इकरार किया था, तो फिर इस सूरत में एक दाई की गवाही से भी नसब साबित हो जाएगा। और अगर हमल पहले जाहिर नहीं था और खावंद ने भी पहले इकरार नहीं किया और अब यह औरत एक बच्चे को लेकर आई है, तो अब सिर्फ एक औरत की गवाही से यह नसब साबित नहीं होगा, बल्कि इसके लिए मुस्तकिल एक पूरी हुज्जत और दलील, पूरी गवाही चाहिए भाई। यानी दो मर्द गवाही दें या एक मर्द और दो औरतें। इस पर सवाल पैदा होता है कि मर्द कैसे पैदाइश पर गवाही दे सकते हैं। मैंने बतलाया था कि उसकी सूरत मुमकिन है भाई, किस तरह की एक औरत है, हामिला है और वो एक कमरे के अंदर गई और वहां मर्द खड़े हैं और उनको पता है कमरे के अंदर तो कोई भी नहीं है, और फिर वहां से वो बच्चे को लेकर निकली या अंदर से बच्चे के रोने की आवाज आ रही है, मालूम हुआ इस औरत ने बच्चे को जन्म दिया है। बात समझ में आ गई। तो मर्दों की गवाही भी इस तरह मुमकिन है भाई। जबकि साहिबैन रहिमहुमल्ला फरमाते हैं कि इन तमाम सूरतों के अंदर एक औरत की गवाही भी काफी है। उसके बाद साहिब हिदाया ने जिक्र फरमाया कि अगर औरत के खावंद का इंतकाल हो गया, और इन्होंने आपको पीछे बतलाया था कि 2 साल से पहले पहले ये बच्चे को जन्म दे दे तो नसब साबित हो जाएगा, लेकिन अगर एक औरत है और वो एक बच्चे को जन्म देती है और मुद्दत का इलम नहीं है कि 2 साल पूरे हुए हैं या कम हैं या ज्यादा हैं, अलबत्ता वुरसा इकरार करते हैं कि ये इसी औरत ने इस बच्चे को जन्म दिया है, तो फिर इस सूरत के अंदर भी नसब साबित हो जाएगा भाई। अलबत्ता अगर सारे वुरसा इकरार नहीं करते, कुछ इकरार कर रहे हैं और कुछ इकरार नहीं कर रहे, वो इनकार कर रहे हैं, तो फिर जो इकरार कर रहे हैं उनको देखा जाएगा क्या उनके जरिए गवाही का निसाब पूरा हो रहा है या नहीं। यानी इकरार करने वाले 2 आदिल आदमी हैं या एक मर्द और 2 औरतें हैं, तो अगर ये गवाही का निसाब पूरा है तो फिर बाकियों के हक में भी इसका नसब साबित हो जाएगा, लिहाजा इस बच्चे को उसका विरासत में से पूरा हिस्सा मिलेगा और सबके हिस्सों में उसी के मुताबिक कमी हो जाएगी। और अगर गवाही का निसाब पूरा नहीं है, यानी सिर्फ एक मर्द है या सिर्फ 2 औरतें हैं या एक मर्द और एक औरत है, उन्होंने इकरार किया है कि इसी औरत ने इस बच्चे को जन्म दिया है और बाकी वारिस इकरार नहीं कर रहे, तो फिर सिर्फ इनके हिस्से में कमी आएगी, इनके हिस्से में से जितना बच्चे का हिस्सा बनता है वो दे दिया जाएगा और बाकी जो इनकार करने वाले हैं उनके हक में बच्चे का नसब साबित नहीं, लिहाजा उनके हिस्सों में से उनके हिस्सों में कमी भी नहीं की जाएगी भाई। चुनांचे बास फुकहा फरमाते हैं कि चूंकि इसके लिए शहादत का निसाब पूरा हो रहा है और मुनकिरीन के हक के अंदर भी इसका नसब साबित हो रहा है, लिहाजा इनके इकरार में शहादत का लफ्ज जरूरी है कि यूं कहें हम गवाही देते हैं कि इस औरत ने इस बच्चे को जन्म दिया है। लेकिन दीगर फुकहा फरमाते हैं कि नहीं, शहादत के लफ्ज की शर्त नहीं होगी, इसलिए क्योंकि इस बच्चे का नसब उनके अपने हक में तो असालतन साबित है और गैरों के हक में तबान साबित है, और जब कोई चीज तबान साबित हो तो वहां फिर शराइत की रियायत रखना जरूरी नहीं है भाई। बात समझ में आ गई। अब आइए आज के सबक पर। कहते हैं वईदा तज़व्वजर रजुलु इम्रअतन फजाअत बिवलदिन लिअक़ल्ल मिन सित्तति अशहुरिन मुन्ज़ु यौमिन तज़व्वजहा लम यस्बुत नसबुहु। सूरत मसला ये, एक शख्स ने एक औरत से निकाह कर लिया और इस औरत ने शादी के बाद 6 माह से पहले पहले एक बच्चे को जन्म दे दिया। निकाह के दिन से लेकर बच्चे की पैदाइश में 6 माह से कम का वक्त है भाई, इतने वक्त के अंदर तो एक औरत सही सलामत बच्चे को जन्म नहीं दे सकती। मालूम हुआ यह हमल निकाह से पहले का है, लिहाजा नसब साबित नहीं होगा। तो कहते हैं वईदा तज़व्वजर रजुलु इम्रअतन, और जब निकाह किया किसी आदमी ने किसी औरत से, फजाअत बिवलदिन, तो वो औरत एक बच्चे को ले आई, लिअक़ल्ल मिन सित्तति अशहुरिन मुन्ज़ु यौमिन तज़व्वजहा, جس وقت سے اس نے نکاح کیا ہے اس سے 6 ماہ سے کم کے اندر لم یثبت نسبہ تو اس بچے کا نسب ثابت نہیں ہوگا. لأن العلوق سابق على النکاح, اس لیے کیونکہ علوق جو ہے یعنی حمل کا ٹھہرنا سابق على النکاح وہ اس نکاح پر مقدم ہے, فلا يكون منه, لہذا وہ حمل اس خاوند سے نہیں ہو سکتا. وَإِن جَاءَتْ بِهِ لِسِتَّةِ أَشْهُرٍ, اچھا بھائی دوسری صورت, نکاح کے ٹھیک 6 ماہ کے بعد عورت نے بچے کو جنم دیا یا 6 ماہ سے بھی زیادہ وقت گزر گیا, اب یہ تو اتنا وقت ہے جس میں حمل ٹھہر کر صحیح سلامت بچے کی پیدائش ممکن ہے, لہذا اس صورت میں نسب ثابت ہو جائے گا جب خاوند خود اعتراف کر رہا ہے یا وہ خاموش ہے, خود اعتراف کر رہا ہے یا خاموش ہے تو پھر بچے کا نسب ثابت ہو جائے گا, اور اگر خاوند انکار کرتا ہے تو پھر اس کو لعان کرنا پڑے گا کیونکہ دراصل وہ زنا کی تہمت لگا رہا ہے بیوی پر. تو کہتے ہیں وَإِن جَاءَتْ بِهِ لِسِتَّةِ أَشْهُرٍ فَصَاعِدًا, اور اگر وہ عورت بچے کو لے آئی 6 ماہ میں یا اس سے زیادہ کے اندر, يَثْبُتُ نَسَبُهُ مِنْهُ, تو اس خاوند سے اس بچے کا نسب ثابت ہو جائے گا. اِعْتَرَفَ بِهِ الزَّوْجُ أَوْ سَكَتَ, خاوند اس کا اعتراف کر لے کہ یہ بچہ مجھ سے ہی ہے, او سکتا یا خاوند خاموش رہے تب بھی نسب ثابت ہو جائے گا. لأن الفراش قائم, اس لیے کیونکہ فراش موجود ہے, فراش قائم ہے, اور حدیث میں کیا آتا ہے الولد للفراش اي لصاحب الفراش, کہ بچہ صاحب فراش کا ہوتا ہے. تو کہتے ہیں لأن الفراش قائم, اس لیے کیونکہ فراش جو ہے وہ قائم ہے, یہ عورت اس مرد کا فراش ہے. والمدت تامتن, اور یہ مدت بھی پوری ہے یعنی 6 ماہ یا اس سے زیادہ اس میں بچے کی پیدائش ہو سکتی ہے. فَإِن جَحَدَ الْوِلَادَةَ يَثْبُتُ بِشَهَادَةِ امْرَأَةٍ وَاحِدَةٍ تَشْهَدُ بِالْوِلَادَةِ. صورت مسئلہ یہ, عورت نے ایک بچے کو جنم دیا اور خاوند انکار کرتا ہے کہ اس عورت نے بچے کو جنم نہیں دیا, یہ کسی اور کا بچہ اٹھا کر لے آئی ہے, اس نے بچے کو جنم نہیں دیا بھائی, تو ایک عورت گواہی دیتی ہے کہ نہیں اسی عورت نے بچے کو جنم دیا ہے, یعنی وہ جو بچے کی پیدائش کے وقت عورت موجود ہوتی ہے یعنی قابلہ بھائی, قابلہ یعنی دائی بھائی, تو دائی نے گواہی دی کہ اسی عورت نے بچے کو جنم دیا ہے, تو پھر اس صورت میں بھی نسب ثابت ہو جائے گا کیونکہ نسب تو پہلے ہی سے ثابت تھا. دیکھو یہاں دو چیزیں ہیں, ایک ہے ثبوت نسب اور ایک ہے تعیین ولد. ثبوت نسب تو اس لیے ہو جائے گا کیونکہ یہ اس خاوند کی منکوحہ ہے بھائی, اور منکوحہ جس بچے کو بھی جنم دے وہ کس کا شمار ہوتا ہے, خاوند کا شمار ہوتا ہے, تو یہ عورت فراش ہے اس مرد کا, تو اس کی وجہ سے نسب ثابت ہو جائے گا. البتہ صرف یہ تعیین اب چاہیے تھی کہ اس بچے کو اسی عورت نے جنم دیا ہے یا یہ بچہ کسی اور کا اٹھا کر لے آئی ہے, تو وہ ایک دائی کی گواہی سے بھی ثابت ہو جائے گا, لہذا اس سے نسب ثابت ہو جائے گا. تو دائی نے گواہی دے دی کہ اس عورت نے اس بچے کو جنم دیا ہے, خاوند نے پھر دوبارہ نفی کر دی اور کہنے لگا یہ بچہ مجھ سے نہیں ہے, یہ بچہ مجھ سے نہیں ہے, تو کہتے ہیں اس صورت میں اب خاوند کو لعان کرنا پڑے گا کیونکہ در حقیقت اس نے عورت پر زنا کی تہمت لگا دی ہے. خاوند کہہ رہا ہے یہ بچہ مجھ سے نہیں ہے تو یہ عورت پر زنا کا الزام لگا رہا ہے, لہذا لعان کرنا پڑے گا. کہتے ہیں فَإِن جَحَدَ الْوِلَادَةَ, اور اگر خاوند نے بچے کی پیدائش کا انکار کیا, يَثْبُتُ بِشَهَادَةِ امْرَأَةٍ وَاحِدَةٍ تَشْهَدُ بِالْوِلَادَةِ, تو یہ نسب ثابت ہو جائے گا ایک عورت کی گواہی سے بھی, تَشْهَدُ بِالْوِلَادَةِ, جو بچے کی پیدائش کی گواہی دے, حَتَّى لَوْ نَفَاهُ الزَّوْجُ, یہاں تک کہ اگر اس بچے کی خاوند نے نفی کر دی کہ یہ مجھ سے نہیں ہے, یو لا عینو, تو پھر خاوند کو لعان کرنا پڑے گا, لعان کرنا پڑے گا. لأن النسب يثبت بالفراش القائم, اس لیے کیونکہ نسب ثابت ہو جاتا ہے اس فراش کی وجہ سے جو قائم ہے جو موجود ہے. واللعان انما يجب بالقذف, یہ ایک اعتراض کا جواب دے رہے ہیں. اعتراض یہ ہوتا ہے کہ یہاں پر لعان واجب ہوا ہے بچے کی نفی کرنے کی وجہ سے, توجہ سے سنو, لعان کیوں ثابت ہوا کہ خاوند نے بچے کی نفی کی ہے کہ یہ میرا بچہ نہیں ہے, اور بچہ ثابت ہوا ہے ایک عورت کی گواہی سے, तो जब बच्चा एक औरत की गवाही से साबित हुआ तो गोया लियान भी एक औरत की गवाही से साबित हो रहा है। किस तरह लियान क्यों साबित हुआ? कि खावन ने बच्चे की नफी की है, और बच्चे की पैदाइश किससे साबित है? दाई की गवाही से। तो गोया ये लियान की बुनियाद किस पर हो गई? एक औरत की गवाही पर हो गई। हालांकि आप याद रखना, याद रखना, हुदूद के मसले के अंदर हुदूद वो सजाएं जो अल्लाह की तरफ से मुकर्रर हैं, और चूंकि वो इंतहा दर्जे की सख्त सजाएं हैं भाई। चोर का हाथ काटा जाता है, शादीशुदा मर्द या औरत ने जिना किया तो संगसार किया जाता है, डाकू के हाथ और पांव उल्टी तरफ से काटे जाते हैं, एक तरफ का हाथ और दूसरी तरफ का पांव, गैर शादीशुदा मर्द या औरत हो तो 100 कोड़े लगाए जाते हैं अगर जिना का सबूत हो जाए। तो ये हुदूद जो हैं इंतहा दर्जे की सजाएं हैं, बहुत सख्त सजाएं हैं, लिहाजा ये अदना शुबे से भी साकित हो जाती हैं, अदना शुबे से भी साकित हो जाती हैं। लिहाजा हुदूद के मसले में औरत की गवाही काबिल कबूल नहीं, क्योंकि औरत की गवाही में शुबा है। भाई किस तरह शुबा है? भाई आप नहीं देखते दो औरतों को अल्लाह ताला ने एक मर्द के बराबर करार दिया है, मालूम हुआ इनकी गवाही में नुक्स है, कमी है भाई, लिहाजा औरत की गवाही से हद नहीं साबित हो सकती। तो हद के अंदर हमेशा सिर्फ मर्दों की गवाही चाहिए। तो आपने क्या कहा कि खावन पर लियान आया है बच्चे की नफी से, और बच्चा तो साबित हुआ है दाई की गवाही से, तो गोया दाई की गवाही की वजह से खावन को अब लियान करना पड़ेगा, और लियान तो खावन के लिए हद कसफ के दर्जे में होता है, और औरत के लिए किसके दर्जे में होता है? हद जिना के दर्जे में होता है। तो यह तो गोया आप एक औरत की गवाही के जरिए हद साबित कर रहे हैं। तो उसका जवाब दे रहे हैं कि ये जो यहां लियान साबित हुआ है, ये जो खावन ने जिना की तोहमत लगाई है उसकी वजह से साबित हुआ है, क्योंकि तोहमत मौजूद है। जब खावन ने क्या कहा, यह बच्चा मुझसे नहीं है, तो मालूम हो वो औरत पर जिना की तोहमत लगा रहा है, और नीज ये जो तोहमत है इसमें बच्चे का होना जरूरी नहीं होता। खावन बीवी पर वैसे जिना की तोहमत लगा दे कि तूने जिना किया है जी। तो इस सूरत में भी लियान आ जाता है, और बच्चे की नफी करे तो उसके जिमन में भी जिना का इल्जाम आ जाता है। तो लिहाजा कजफ के साथ बच्चे का होना जरूरी नहीं जी। कजफ बगैर बच्चे के भी हो सकता है। तो लिहाजा यहां पर यूं समझेंगे, ये जो खावंद जिना की तोहमत लगा रहा है इसके अंदर बच्चे का एतबार है ही नहीं जी। भाई आपने क्या कहा था, ये लियान किस वजह से आया? कि खावंद ने बच्चे की नफी की है, और बच्चा तो किससे साबित हुआ है? औरत की गवाही से। तो हम कहेंगे कि यहां तो यूं समझो खावंद ने बराह रास्त तोहमत लगाई है, बच्चे का इसमें एतबार है ही नहीं, क्योंकि बच्चे की वजह से ही कजफ नहीं आता, बच्चे के बगैर भी कजफ आ जाता है। तो लिहाजा यहां पर लियान जो आया है उसमें इस बच्चे का एतबार जरूरी नहीं है, लिहाजा उस पर खावन पर लियान आएगा। तो कहते हैं वह लियान इन नमा यजिबू बिल कजफी की, जो लियान है यह तो कजफ की वजह से साबित हुआ है। वह लैस मिन जरूरत ही वजूदुल वलदी, और लियान के साथ तो बच्चे का वजूद जरूरी नहीं है भाई, बच्चा ना हो फिर भी लियान हो जाता है। तो कहते हैं वह लैस मिन जरूरत ही, और लियान के साथ जरूरी नहीं है वजूदुल वलदी, बच्चे का वजूद। फइन्नहु यसिहु बिदूनिही, इसलिए क्योंकि लियान बगैर बच्चे के भी सही हो जाता है। तो लिहाजा इस लियान के अंदर यूं समझो इस बच्चे का एतबार है ही नहीं, सिर्फ इसने जिना की तोहमत औरत पर लगाई है उसकी वजह से लियान साबित हो रहा है भाई। आगे देखिए, फईन वलदत सुम्मख्तलफा फकाला ज़ौजु तज़व्वजतु की मुंज़ु अरबातिन। सूरत मसला ये, औरत ने बच्चे को जन्म दिया, अब मियां बीवी में इख्तलाफ आ गया, खावन कहता है हमारे निकाह को सिर्फ 4 माह हुए हैं, और बीवी कहती है नहीं हमारे निकाह को 6 माह हो चुके हैं। अब दोनों के अंदर इसके अब दोनों खावंद और बीवी में इख्तिलाफ आ गया मुद्दत निकाह के अंदर भाई। तो इस सूरत में याद रखो औरत का कौल मोतबर है, इस सूरत में औरत का कौल मोतबर है। देखो याद रखो, फिका का जाबता है कि अलहादिसु युजाफु इला अक्रबिल औकाती, अलहादिस सा के साथ है, वो चीज जो नई पेश आए यानी जो पहले नहीं थी फिर उसका वजूद हुआ जी। उसको क्या कहते हैं? हादिस। हादिस कहते हैं अलहादिसु युजाफु इला अकरबिल औकाती, حادث کی نسبت اوقات میں سے جو سب سے قریبی وقت ہوتا ہے اس کی طرف کی جاتی ہے. مثلا دو آدمی ہیں, ان کا آپس میں اختلاف ہو گیا ایک چیز کے بارے میں, ایک کہتا ہے یہ چیز 4 ماہ پہلے ہوئی تھی, ایک کہتا ہے یہ چیز 6 ماہ پہلے ہوئی تھی, تو جو زمانہ حال کے سب سے قریب زمانہ ہے اس کا اعتبار کیا جاتا ہے. تو خاوند کیا کہہ رہا ہے, نکاح کو ہوئے 4 مہینے, اور بیوی کیا کہہ رہی ہے 6 مہینے. تو ضابطہ کیا ہے کہ حادث کے جو چیز نئی پیش ہے اس کی نسبت قریب والے زمانے کی طرف کی جاتی ہے, اور زمانہ حال کے قریب والا قول کس کا ہے, زمانہ حال کے قریب والا وقت کون بیان کر رہا ہے, خاوند یا بیوی؟ خاوند, کیونکہ خاوند 4 مہینے کہہ رہا ہے, معلوم ہوا 8 سے 4 مہینے قبل کی وہ بات کر رہا ہے, اور بیوی 6 مہینے یعنی 8 سے 6 مہینے پہلے کی بات کر رہی ہے. توجہ ہے؟ تو خاوند جو وقت بیان کر رہا ہے وہ حال کے سب سے قریب ہے, اور فقہ کا ضابطہ ہے کہ الحادث یضاف الی اقرب الاوقات, کہ جو چیز نئی پیش آتی ہے اس کی نسبت قریب ترین وقت کی طرف کی جاتی ہے. تو اس صورت میں خاوند کا قول معتبر ہونا چاہیے, بچے کا نسب ثابت نہیں ہونا چاہیے, لیکن چونکہ نسب کے ثابت کرنے میں شریعت بے انتہا احتیاط سے کام لیتی ہے, لہذا یہاں پر عورت کے قول کا اعتبار کیا جائے گا, کیونکہ عورت کے قول کو لے لیں تو بچے کا نسب ثابت ہو رہا ہے, خاوند کے قول کو لیں تو بچے کا نسب ثابت نہیں ہو رہا, لہذا الحادث یضاف الی اقرب الاوقات, یہ ضابطہ یہاں چھوڑ دیا جائے گا. یہ ضابطہ ہے فقہ کا, لیکن اس کو یہاں ترک, اس پر عمل ترک کر دیا جائے گا نسب کو ثابت کرنے کے لیے, کیونکہ نسب کے ثابت کرنے میں بے انتہا احتیاط سے کام لیا جاتا ہے, کوشش کی جاتی ہے جس طرح بھی ہو سکے نسب ثابت ہو جائے, کیونکہ ایک بچے کی زندگی کا معاملہ ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں فَإِن وَلَدَا, تو اگر عورت نے بچے کو جنم دیا, ثم اختلفا, پھر اس کے بعد میاں بیوی کا اختلاف ہوا, فقال الزوج تزوجتک منذ 4, تو خاوند کہتا ہے میں نے تجھ سے 4 ماہ سے نکاح کیا ہے, یعنی 4 ماہ گزر گئے میرے نکاح کو, وقالت ہی منذ 6 اشہر, اور عورت کہتی ہے کہ نکاح کو جو ہے 6 ماہ گزر چکے ہیں, فالقول قولها, تو وہ قول جو معتبر ہے وہ اس عورت کا قول ہے, وہو ابنه, اور یہ بچہ اسی خاوند کا بیٹا شمار ہوگا, لِأَنَّ ظَاهِرَ شَاهِدٌ لَهَا, اس لیے کیونکہ ظاہر جو ہے وہ اس عورت کا گواہ ہے بھائی, لِأَنَّ ظَاهِرَ شَاهِدٌ لَهَا, اس لیے کیونکہ ظاہر جو ہے یعنی ظاہر حال عورت کی گواہی دے رہا ہے کہ یہ سچی ہے. کہتے ہیں لِأَنَّ ظَاهِرَ شَاهِدٌ لَهَا, اس لیے کیونکہ ظاہر حال جو ہے عورت کے لیے گواہی دے رہا ہے, فَإِنَّهَا تَلِدُ ظَاهِرًا مِن نِكَاحٍ لَا مِن صِفَاحٍ, صفاح کہتے ہیں زنا کو, اس لیے کیونکہ ظاہر یہ ہے کہ عورت نکاح سے بچے کو جنم دے گی, لا من صفاح, نہ کہ زنا سے. ایک مسلمان عورت ہے, میں نے بتایا مسلمان کے فعل کے اندر خیر والا پہلو بھی ہو اور شر والا پہلو بھی ہو تو اس کو کس پر محمول کرتے ہیں, خیر والے پہلو پر, تو اگر خاوند کا قول لیا جائے تو معلوم ہوا بچہ زنا سے ہے, عورت کے قول کو لیا جائے تو معلوم ہوا بچہ نکاح سے ہے, لہذا عورت کے قول کو قبول کیا جائے گا, کیونکہ ظاہر حال اس عورت کی تائید کر رہا ہے کہ یہ مسلمان عورت ہے اور یقیناً یہ زنا سے بچے کو جنم نہیں دے سکتی, اس نے نکاح سے ہی بچے کو جنم دیا ہے. کہتے ہیں فَإِنَّهَا تَلِدُ ظَاهِرًا مِن نِكَاحٍ لَا مِن صِفَاحٍ, اس لیے کیونکہ ظاہر یہ ہے کہ یہ نکاح سے بچے کو جنم دے گی, لا من صِفَاحٍ, نہ کہ زنا سے, وَلَمْ يَذْكُرِ الْاِسْتِحْلَافَ, اور دیکھیے متن کے اندر امام محمد رحمہ اللہ نے قسم کو ذکر نہیں فرمایا, متن میں آیا فَالْقَوْلُ قَوْلُهَا وَهُوَ ابْنُهُ, عورت کا قول معتبر ہے اور یہ اسی خاوند کا بیٹا شمار ہوگا, لیکن قسم نہیں ذکر کہ عورت کو قسم کھانا پڑے گی یا نہیں, تو اب وہ صاحب ہدایہ بتلا رہے ہیں, کہتے ہیں ولم یذکر الاستحلاف, اور امام محمد رحمہ اللہ نے استحلاف کو ذکر نہیں کیا, کہتے ہیں وہ علی الاختلاف, اور یہ اس اختلاف پر ہے. بھئی آپ پڑھ چکے ہیں امام صاحب اور صاحبین کا اختلاف ہے, 6 چیزیں ہیں کہ ان میں امام صاحب فرماتے ہیں کہ جس کا قول معتبر ہو اس پر قسم نہیں ہے, جبکہ صاحبین فرماتے ہیں اس پر قسم ہے, تو فتویٰ تو صاحبین کے قول پر ہے, البتہ ان مسائل میں اختلاف ہے. तो जैसे नसब है, निकाह है, रुजू वगैरह, तो ये कुछ मसाइल हैं जिनके अंदर इमाम साहब फरमाते हैं जिसका कौल मोतबर है उस पर कसम भी नहीं है, जबकि साहिबैन फरमाते हैं कि इन चीजों में भी कसम आएगी भाई। तो कहते हैं वलम यदकुरिल इस्तिखलाफा, और इमाम मोहम्मद रहमतुल्लाह ने कसम तलब करने को जिक्र नहीं फरमाया। वह हुआ अलल इख्तिलाफी, और वो कसम तलब करना इख्तिलाफ पर है। आगे देखिए वइन क़ाला लिमरअतिहि इज़ा वलदति वलदन फअन्ति ṭālिक़ुन फशहिदति इमरअतुन अलल विलादा। सूरत मसला ये, खावन ने बीवी की तलाक को मुअल्लक कर दिया बच्चे की पैदाइश पर। खावन ने बीवी से कहा अगर तूने बच्चे को जन्म दिया तो तुझे तलाक है। फिर उसके बाद एक औरत ने गवाही दी, यानी दाई ने गवाही दी कि इस औरत ने बच्चे को जन्म दिया है। तो साहिबैन फरमाते हैं कि इस सूरत में नसब भी साबित हो जाएगा और नीज इस औरत को तलाक भी हो जाएगी, क्योंकि तलाक का दारोमदार था बच्चे की पैदाइश पर। जब बच्चे की पैदाइश साबित हो गई तो जिस चीज की बुनियाद इस पर थी यानी तलाक इस पर मुअल्लक थी तो वो तलाक भी वाकई हो जाएगी। जबकि इमाम साहब फरमाते हैं नहीं, इमाम साहब फरमाते हैं कि दाई की गवाही से नसब तो साबित हो जाएगा लेकिन तलाक साबित नहीं होगी भाई। तलाक के लिए अलग मुस्तकिल दलील चाहिए, दो मर्द गवाह चाहिए या एक मर्द और दो औरतें गवाह चाहिए जो ये गवाही दें कि इस औरत ने इस बच्चे को जन्म दिया है। तवज्जो है, खावन ने क्या किया है, तलाक को मुअल्लक किया बच्चे की पैदाइश पर, बाद में एक औरत ने गवाही दे दी कि इस औरत ने बच्चे को जन्म दिया है, तो इमाम साहब के नजदीक नसब तो साबित होगा लेकिन तलाक साबित नहीं होगी। जबकि साहिबैन फरमाते हैं नसब भी साबित होगा और तलाक भी साबित हो जाएगी, क्योंकि जब बच्चे की पैदाइश साबित हो गई तो बच्चे की पैदाइश पर तलाक की बुनियाद थी, तलाक मुअल्लक थी बच्चे की पैदाइश पर, तो तलाक भी वाकई हो जाएगी। तो कहते हैं वह इन काल अली इमरअती ही, और अगर खावन ने अपनी बीवी से कहा इदा वलत तिबल अदन फांति तौलिक उनके, जब तू बच्चे को जन्म दे तो तुझे तलाक है, फशाहिदती मरअतुन अलल विलादती, तो एक औरत ने गवाही दे दी बच्चे की पैदाइश पर, लम तो तल्लक इंदा अबी हनीफा रहमतुल्लाह, इमाम साहब के नजदीक तलाक नहीं होगी, नसब साबित हो जाएगा लेकिन तलाक नहीं होगी। वकाल अबू यूसुफ व मोहम्मद रहीमहुम अल्लाह तआला तुतल्लकु, जबकि साहिबैन फरमाते हैं कि तलाक हो जाएगी। लेकिन इसमें याद रखना, खावंद ने पहले हमल का इकरार न किया हो, खावंद ने पहले हमल का इकरार न किया हो और हमल जाहिर भी ना हो, औरत की हालत भी ऐसी हो कि हमल का पता नहीं चल रहा। अगर खावंद पहले एतराफ कर चुका है कि औरत हामिला है, या औरत की हालत ऐसी है कि उसका हमल जाहिर है, सबको नजर आ रहा है कि यह औरत हामिला है, तो फिर इस सूरत के अंदर वो बच्चे को लेकर आएगी तो फिर तलाक साबित हो जाएगी भाई। तो इमाम साहब उस सूरत में इख्तिलाफ कर रहे हैं जब खामन ने एतराफ भी नहीं किया था हमल का और हमल जाहिर भी नहीं था। तो कहते हैं वकाल अबू यूसुफ व मोहम्मद रहिमहुमल्लाहु तआला तुतल्लक, और साहिबैन फरमाते हैं कि इस औरत को तलाक हो जाएगी, लिअन्ना शहादतहा हुज्जतुन फी जालिका, इसलिए क्योंकि एक औरत की गवाही भी इसमें हुज्जत है, एक औरत की गवाही से भी बच्चे की तायीन होगी, क्योंकि फिराश कायम है, यह औरत इसी शख्स की बीवी है, तो नसब तो बच्चे का साबित है, अलबत्ता सिर्फ यह तायीन चाहिए थी कि यह औरत इसी ने इस बच्चे को जन्म दिया या यह किसी और का बच्चा उठाकर ले आई है, तो एक औरत ने गवाही दे दी कि इसको इसी औरत ने जन्म दिया है, तो नसब तो साबित था, अब बच्चे की तायीन भी हो गई तो अब तलाक भी वाकई हो जाएगी। तो यह माना है ली अन्न शहादतहा हुज्जतुन फी जालिका, इसलिए क्योंकि एक औरत की गवाही भी इसके अंदर हुज्जत है। قال عليه الصلاة والسلام, हुजूर अलैहि सलाम फरमाते हैं शहादतुन निसाई जाइज़तुन फी मा ला यस्ततीउ रिजालुन नज़र इलैह, कि शहादतुन निसाई जाइज़तुन, औरतों की गवाही जायज है, फी मा उन चीजों में, ला यस्ततीउ रिजालुन नज़र इलैह, जिसकी तरफ मर्द देखने की कुदरत नहीं रखते, औरतों की गवाही उन मामलात के अंदर जायज है जिनके अंदर मर्द देखने की इस्तेताअत नहीं रखते, और बच्चे की पैदाइश भी ऐसा ही मामला है, इस वक्त औरत ही मौजूद होती है, लिहाजा इसमें औरत की गवाही कबूल की जाएगी। ये साहिबैन दलील जिक्र फरमा रहे हैं। फिर देख लीजिए हदीस, काला अलैहि सलातु वस्सलाम, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, शहादतुन निसाई जायजतुन, के औरतों की गवाही जायज है, फी मा उन मसाइल के अंदर, ला यस्ततिउ रिजालुन नज़रा इलैहि, के मर्द उनकी तरफ देखने की इस्तेताअत नहीं रखते, वली अन्नहा लम्मा कुबिलत फिल विलादति तुकबलु फी मा यबतनी अलैहा। अब अकली दलील दे रहे हैं, कहते हैं भाई इधर देखिए वही बात जो मैंने पहले बयान कर दी कि औरत की गवाही से बच्चे की पैदाइश साबित हो गई, साहिबैन फरमाते हैं, और जब बच्चे की पैदाइश साबित हो गई तो इसी पैदाइश पर बुनियाद थी तलाक की भी, तलाक इसी पैदाइश पर मुअल्लक थी तो तलाक भी साबित हो जाएगी। तो कहते हैं वलियान नहालम माकुबिलत फिल विलादती, इसलिए क्योंकि जब एक औरत की गवाही बच्चे की पैदाइश में कबूल की जाती है तो तुकबलु फी मा यबतनी अलैहा, तो इस औरत की गवाही कबूल की जाएगी उस चीज में भी जिसकी बुनियाद इस पैदाइश पर है, वह हुआ तलाक, और वो तलाक है, उस तलाक की बुनियाद इस पैदाइश पर है। वली अबी हनीफा रहमतुल्लाह और इमाम साहब की दलील यह है कि अन्नहा दअतिल हिंसा, कि इस औरत ने हानिस होने का दावा किया है, इस औरत ने हानिस होने का दावा किया है, कि यानी कि शर्त पूरी हो गई है, मुझे तलाक हो गई है, तो यमीन के अंदर इसने हानिस होने का दावा किया। मैंने आपको बतलाया था कि तालीक को भी फिका के अंदर यमीन कहते हैं। तो कहते हैं वली अबी हनीफा तरहमल्ला इमाम साहब की दलील यह है कि अन्नहा दअतिल हिंसा, कि इस औरत ने खानिस होने का दावा किया है, फला यसबुतु इल्ला बिहुज्जतिन ताम्मतिन, लिहाजा यह खानिस होना साबित नहीं हो सकता मगर पूरी हुज्जत से, यानी पूरी गवाही होनी चाहिए, दो मर्द या एक मर्द और दो औरतें। वहादा ली अन्न शहादतहुन्न ज़रूरियतुन फी हक़िल विलादती। अब वजह जिक्र कर रहे हैं कि भाई औरत ने गवाही दी तो है कि इस बच्चे को इसी औरत ने जन्म दिया है। कहते हैं भाई औरत की जो गवाही पैदाइश पर कबूल की जाती है वो जरूरत और हाजत की वजह से है। किसकी वजह से? जरूरत और हाजत की वजह से, क्योंकि पैदाइश के वक्त वो दाई ही मौजूद होती है, मर्द वहां मौजूद नहीं हो सकते, लिहाजा इसलिए औरत की गवाही जरूरत और हाजत की वजह से शरीयत ने हुक्म दिया इसको कबूल करो, और जो चीज जरूरत की वजह से साबित होती है वो बकदरे जरूरत ही साबित होती है, और इस एक औरत की गवाही के जरिए नसब साबित हो गया, तो जितनी जरूरत थी वो जरूरत पूरी हो गई, लिहाजा नसब तो इसकी गवाही से साबित हो जाएगा, लेकिन तलाक के साबित करने के लिए इसकी गवाही की हाजत नहीं है, लिहाजा उसके लिए मुस्तकिल गवाही चाहिए भाई। तो कहते हैं वहादा ली अन्न शहादतहुन्न ज़रूरियतुन फी हक़िल विलादती, और ये इसलिए कि इन औरतों की गवाही जो है पैदाइश के हक में ज़रूरियतुन, जरूरत की वजह से है, फला तज़हरु फी हक़ि तलाकी, लिहाजा ये शहादत तलाक के हक में जाहिर नहीं होगी, क्योंकि जरूरी यतकद्दरु बिकद्रि ज़रूरती। तो कहते हैं ये तलाक के हक में ये शहादत जाहिर नहीं होगी, लिअन्नहु यन्फक्कु अन्हा, इसलिए क्योंकि तलाक जो है वो पैदाइश से जुदा हो जाती है, तलाक जो है पैदाइश से जुदा हो जाती है। याद रखो जब दो चीजों में मुलाजमत नहीं है, दो चीजें एक दूसरे के साथ लाजिम नहीं है, तो उनमें से एक के अंदर शहादत को कबूल करने से यह लाजिम नहीं आएगा कि दूसरे में भी शहादत को कबूल किया जाए। याद रखो जब दो चीजें एक दूसरे के साथ लाजिम हैं, फिर तो एक पर गवाही कबूल करने के साथ लाजिम है दूसरे पर भी गवाही को कबूल करना। मसलन सूरज के निकलने के साथ दिन का होना लाजिम है, तो जब सूरज के निकलने पर गवाही आ गई तो दिन के होने पर भी उस गवाही को कबूल किया जाएगा। लेकिन अगर दो चीजें एक दूसरे से अलग हो जाती हैं तो एक के हक में गवाही कबूल करने का यह मतलब नहीं है कि दूसरे के हक में भी गवाही कबूल कर ली गई। जैसे तलाक और पैदाइश, तलाक और पैदाइश, यहां पर खावन ने पैदाइश के साथ तलाक को मुअल्लक किया तो यहां पर एक दूसरे के साथ लाजिम है। जब बच्चे की पैदाइश होगी इस औरत को तलाक हो जाएगी, तो यहां पर तलाक और पैदाइश में मुलाजमत है खावंद के मुअल्लक करने की वजह से, लेकिन वैसे तो तलाक और पैदाइश में मुलाजमत नहीं है। खावंद बीवी को तलाक दे तो क्या वहां हमेशा पैदाइश होती है बच्चे की? नहीं, तलाक दी है बच्चा चाहे हामिला भी ना हो औरत, फिर भी तलाक हो जाती है। और इसी तरह औरत क्या जब भी बच्चे को जन्म देती है तो क्या तलाक हो जाती है? नहीं, वो तो यहां इस खावन ने मुअल्लक किया था इसलिए तलाक हो रही है, वरना तो हर पैदाइश के साथ तलाक नहीं होती। तो तलाक भी पैदाइश के बगैर पाई जा सकती है और पैदाइश भी तलाक के बगैर पाई जा सकती है, तो दोनों एक दूसरे के साथ लाजिम नहीं। जब दोनों एक दूसरे के साथ लाजिम नहीं है तो लिहाजा एक के हक में गवाही कबूल करने का मतलब यह नहीं है कि दूसरे के हक में भी गवाही को कबूल कर लिया गया
जी।
तो पैदाइश के सिलसिले में एक औरत की गवाही कबूल करने का यह मतलब नहीं है कि अब हानिस होने के बारे में भी इस औरत की गवाही को कबूल कर लिया जाए। हानिस होने के लिए अलग गवाही चाहिए। बात समझ में आ गई? लेकिन अगर खावंद ने हमल का इकरार किया था पहले से कि औरत हामिला है, या उस औरत का हमल जाहिर था, सबको पता चल रहा था उस औरत की हालत देखकर कि यह हामिला है, तो फिर इस सूरत के अंदर याद रखो बच्चे की पैदाइश पर हानिस होना भी साबित हो जाएगा भाई। तो यह माना है, फिर तर्जमा देख लीजिए, कहते हैं वहाद अली अन्ना शहादतहुन्ना ज़रूरियतुन फी हक़िल विलादती, इसलिए क्योंकि औरतों की गवाही पैदाइश के हक में जरूरी है, यानी जरूरत की वजह से है। फला तज़हरु फी हक़ि तलाकी, लिहाजा यह शहादत जाहिर नहीं होगी तलाक के हक में। लियान्नहु यन्फ़क़ु अन्हा, इसलिए क्योंकि तलाक बच्चे की पैदाइश से जुदा हो जाती है। आगे देखिए, व इनकान अज़्ज़ौजु क़द अक़र्रा बिल हबली, और अगर खावंद हमल का इकरार कर चुका है, तुल्लिक़त मिन गैरि शहादतिन इंदा अबी हनीफा रहमतुल्लाह, भाई खावंद हमल का इकरार कर चुका है या औरत का हमल जाहिर था, अब औरत बच्चे को ले आई और कहती है मैंने इस बच्चे को जन्म दिया है, खावंद बेशक इनकार करता रहे, अब नसब भी साबित हो जाएगा और नीज तलाक भी हो जाएगी, क्योंकि खावंद खुद इकरार कर चुका है यह औरत हामिला है, और जब हामिला होने का इकरार किया है तो हामिला ही आगे चलकर बच्चे को जन्म देगी, लिहाजा बच्चे की पैदाइश भी गोया खुद खावन के इकरार से ही साबित हो रही है भाई। तो कहते हैं वह इन कान जो कद अकर बिल हबली, और अगर खावन जो है वो तहकीक इकरार कर चुका है हमल का, तुल्लिक़त मिन गैरि शहादतिन इंदा अबी हनीफा रहमतुल्लाह, तो इस औरत को तलाक हो जाएगी बगैर शहादत के ही इमाम साहब के नजदीक। इमाम साहब फरमाते हैं अब दाई की गवाही की भी जरूरत नहीं है क्योंकि खावंद खुद इकरार कर चुका है यह औरत हामिला है भाई। वह इंदहुमा तुश्तरतु शहादतुल काबिलती, जबकि साहिबैन फरमाते हैं कि यहां भी दाई की गवाही की शर्त होगी भाई। क्यों दाई की गवाही की शर्त क्यों होगी? कहते हैं लिअन्नहु ला बुद्द मिन हुज्जतिन लिदावा हल हिंसा, कहते हैं इसलिए क्योंकि औरत हानिस होने का दावा कर रही है और हानिस होने के लिए गवाही जरूर चाहिए, और हानिस होने की बुनियाद पैदाइश पर है, और पैदाइश तो एक औरत की गवाही से भी साबित हो जाएगी, तो जब एक औरत की गवाही से पैदाइश साबित हो जाएगी तो हानिस होना भी साबित होगा, उसके बगैर नहीं। कहते हैं लिअन्नहु लाबुद्द मिन हुज्जतिन लिदावा हल हिंसा, कहते हैं इसलिए क्योंकि जरूरी है हुज्जत का होना, लिदावा हल हिंसा, इस औरत के हानिस होने के दावे के लिए, इस औरत के हानिस होने के दावे के लिए हुज्जत यानी गवाही का होना जरूरी है। वह शहादतुहा हुज्जतुन फीही अलामा बैयन्ना, और एक औरत की गवाही भी हुज्जत है हानिस होने में उस वजह से जो हमने बयान कर दी। साहिबैन फरमाते हैं वलहू, इमाम साहब की दलील यह है कि अनल इकरार बिल हबल इकरारुन बिमा युफ़ज़ी इलैही, इमाम साहब फरमाते हैं अन्नल इकरार बिल हबली, के खावन ने जो हमल का इकरार किया था, इकरारुन ये इकरार है, बिमा युफ़ज़ी इलैही उस चीज की तरफ जिसकी तरफ ये हमल ले जाने वाला है। खावन ने जब हमल का इकरार किया है तो जिस चीज तक ये हमल ले जाने वाला है यानी पैदाइश, तो वो बच्चे की पैदाइश पर भी एतराफ हो गया। बात समझ में आ रही? कहते हैं वलहू, इमाम साहब की दलील यह है कि अन्नल इकरार बिल हबली, के खावन का हमल का इकरार करना, इकरार बिमा युफ़ज़ी इलैही, ये इकरार करना है उस चीज का जिस तक वो हमल ले जाने वाला है यानी पैदाइश का, यानी पैदाइश का भी खावन ने इकरार कर लिया है। तो कहते हैं इकरार बिमा युफ़ज़ी इलैही, ये इकरार हो उस चीज का जिसकी तरफ ये हमल ले जाने वाला है, वह वल विलादतु, और वो विलादत है। वली अन्नहु अकर्र बिकौनिहा मुअतमिनतन, और नीज इसलिए क्योंकि खावन ने इकरार कर लिया इस औरत के अमानतदार होने का। भाई खावन ने जब इकरार कर लिया था कि यह औरत हामिला है, معلوم ہوا اس خاوند کے کہنے کا مطلب ہے اس عورت کے پیٹ میں میرا بچہ ہے، یعنی یہ عورت امانت دار ہے، یہ بچہ میں نے اس کے سپرد کیا ہے، یہ امانت اس کو ادا کرنی پڑے گی، یہ میرا بچہ ہے. تو کہتے ہیں ولی انہ اقر ربی کونی ہاں معتمینہ تن، اس لیے کیونکہ یہ خاون کا یہ کہنا کہ یہ حاملہ ہے، یہ دراصل اقرار ہے بکونی ہاں معتمینہ تن، اس عورت کے امانت دار ہونے کا، کہ اس کے پاس اس خاون نے امانت رکھوائی ہے. فیقبل قولها فی رد الامانت، لہذا عورت کے قول کو قبول کیا جائے گا امانت کے لوٹانے میں. عورت بچے کو لے آئی اور کہتی ہے یہ اس کو میں نے جنم دیا ہے، گویا وہ امانت واپس کر رہی ہے. کیا کر رہی ہے؟ امانت واپس کر رہی ہے. اور امانت کے اندر مودع کے قول کو قبول کیا جاتا ہے جس کے پاس امانت رکھوائی گئی تھی بھائی، لہذا عورت کے قول کو قبول کیا جائے گا اور یہاں کسی گواہی کی ضرورت نہیں امام صاحب کے نزدیک. آگے دیکھیے، قال و اکثر مدت الحمل سنتانی، قال صاحب قدوری فرماتے ہیں و اکثر مدت الحمل سنتانی، کہ حمل کی زیادہ سے زیادہ مدت دو سال ہے. لقول عائشہ رضی اللہ تعالی عنہا، حضرت عائشہ رضی اللہ تعالی عنہا کے قول کی وجہ سے انہوں نے فرمایا الولد لا يبقى في البطن، کہ بچہ جو ہے ماں کے پیٹ میں باقی نہیں رہتا اکثر من سنتین، دو سال سے زیادہ. ولو بظل مغزل، مغزل کہتے ہیں چرخا، چرخا بھئی قدیم زمانے میں ایک آلہ تھا، پہیا نما آلہ جس کو بیٹھ کر گھمایا جاتا تھا اور اس پر دھاگا تیار کیا جاتا تھا اور پھر اسے کپڑے بنے جاتے تھے، تو اس کو اردو میں چرخا کہتے ہیں اور عربی میں مغزل کہتے ہیں، مغزل. اور ذلن، ذلن ضوا کے ساتھ ہے بھئی، توازوا، ذلن سائے کو کہتے ہیں. تو حضرت عائشہ رضی اللہ تعالی عنہا فرماتی ہیں کہ بچہ ماں کے پیٹ میں دو سال سے زیادہ نہیں رہ سکتا، ولو بظل مغزل، اگرچہ چرخے کے سائے کے برابر ہی ہو. چرخا جو ہے دیکھو یہ ایک پہیا نما چیز ہے اور اس کو ہاتھ کے ذریعے گھمایا جاتا ہے، یہ پہیے کی شکل کا ہوتا ہے اور بالخصوص جیسے سائیکل کا پہیا ہے، بلکہ سائیکل کا پہیا بھی اس کے مقابلے میں کافی بڑا بھی ہے اور یہ اس سے بھی باریک سا ہوتا تھا اور چھوٹا ہوتا تھا، تو لہذا ظاہر سی بات ہے جب یہ اتنا چھوٹا سا باریک سا پہیا ہوگا تو اس کا بہت معمولی سایہ ہوگا، اور پھر بالخصوص جب وہ گھوم رہا ہو، چل رہا ہو، تو اس وقت تو اس کا سایہ اور بھی کم ہو جاتا ہے. تو مراد اس سے معمولی مقدار ہے بھائی، چرخے کے سائے سے مراد معمولی مقدار ہے، یعنی جیسے اس کا سایہ معمولی سا ہوتا ہے. تو لہذا حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ بچہ ماں کے پیٹ میں دو سال سے زیادہ نہیں رہ سکتا اگرچہ چرخے کے سائے کے برابر ہی کیوں نہ ہو، یعنی تھوڑی سی مقدار بھی دو سال سے زیادہ نہیں رہ سکتا. جیسے چرخے کا سایہ تھوڑا سا ہوتا ہے، تو اسی طرح بچہ دو سال سے زیادہ تھوڑی دیر بھی ماں کے پیٹ میں نہیں رہ سکتا. اور آگے صاحب ہدایہ بتلائیں گے کہ یہ بات تو عقل سے پتہ نہیں چل سکتی کہ بچہ ماں کے پیٹ میں زیادہ سے زیادہ کتنی دیر تک رہ سکتا ہے، ہم عقل کے ذریعے یہ فیصلہ نہیں کر سکتے. معلوم ہوا حضرت عائشہ رضی اللہ تعالی عنہ نے حضور علیہ السلام سے سنا ہوگا جب ہی فرما رہی ہیں کہ بچہ ماں کے پیٹ میں دو سال سے زیادہ نہیں رہ سکتا. یاد رکھو صحابہ کرام رضوان اللہ تعالی علیہم اجمعین اگر یہ کوئی بات ذکر فرمائیں اور وہ بات ایسی ہو جو عقل سے پتہ نہ چل سکے، وہ بات ایسی ہے جو عقل سے پتا نہ چل سکے، تو یاد رکھو وہ حدیث مرفوع کے درجے میں ہوتی ہے. صحابی نے تو اگرچہ حضور کا ذکر نہیں کیا، ایک بات ذکر کر دی، لیکن وہ بات ایسی ہے کہ عقل سے اس کا پتا نہیں چل سکتا. تو یاد رکھو صحابی کا ایسا قول حدیث مرفوع کے درجے میں ہوتا ہے، یعنی یہ حضور علیہ السلام سے انہوں نے سنا ہوگا جب ہی اس طرح فرما رہے ہیں، ورنہ خود عقل سے تو یہ پتا نہیں چل سکتا. تو کہتے ہیں وہ اکثر مدت الحمل سنتان، حمل کی زیادہ سے زیادہ مدت دو سال ہے. لقول عائشہ رضی اللہ تعالی عنہا، حضرت عائشہ رضی اللہ تعالی عنہا کے قول کی وجہ سے کہ الولد لا يبقى في البطن اکثر من سنتین، کہ بچہ جو ہے ماں کے پیٹ میں دو سال سے زیادہ نہیں رہ سکتا، ولو بظل مغزل، اگرچہ چرخے کے سائے کے بقدر ہی کیوں نہ ہو. وہ اقل لہو ستۃ اشہرین، اور حمل کی کم سے کم مدت 6 महीने है। लिकौलिही तआला, अल्लाह ताला के इस कौल की वजह से कुरान में अल्लाह फरमाते हैं वह हमलुहू व फिसालुहू सलासून शहरा, के बच्चे का हमल और उसका दूध छुड़ाना सलासून शहरा 30 महीने हैं। तो यहां पर 30 महीने दोनों की मुद्दत बयान की गई है। सुम्मा काला, फिर आगे अल्लाह ताला फरमाते हैं वह फिसालुहू फी आमैनी, के बच्चे का दूध छुड़ाना 2 साल में होगा। तो पीछे हमल और दूध पिलाने दोनों की मुद्दत 30 महीने मालूम हुआ, ये दोनों की मुद्दत है। और फिर आगे कहा कि दूध छुड़ाना 2 साल में होगा, तो 30 महीनों में से 2 साल दूध छुड़ाने के हो गए, तो बाकी 6 महीने रह गए। मालूम हुआ वो 6 महीने हमल के हैं, तो कम से कम हमल की मुद्दत 6 महीने है। भाई दोबारा देख लीजिए, कहते हैं वह अकल्लुहू सित्तत अशहुरीन, और हमल की कम से कम मुद्दत 6 महीने है। लिकौलिही तआला, अल्लाह ताला के इस कौल की वजह से वह हमलुहू व फिसालुहू सलासून शहरा, के बच्चे का हमल और उसका दूध छुड़ाना 30 महीने में है, ये दोनों की मुद्दत बयान हुई। सुम्मा काला, फिर आगे अल्लाह फरमाते हैं वह फिसालुहू फी आमैनी, के बच्चे का दूध छुड़ाना 2 साल में होगा। तो 30 माह में से 2 साल निकल गए, तो बाकी 6 माह हमल के रह गए। फबकिया लिल हमल सित्ततु अशहुरीन, तो हमल के लिए 6 माह बाकी रह गए। व शाफिई रहमहुल्लाह युकद्दिरुल अक्सर बी 40 सिनीना, और इमाम शाफी रहमहुल्लाह युकद्दिरु, वो अंदाजा लगाते हैं अल अक्सर, हमल की अक्सर मुद्दत का बी 40 सिनीना, 4 साल के साथ। इमाम शाफी रहमहुल्लाह फरमाते हैं हमल की ज्यादा से ज्यादा मुद्दत 4 साल है, 4 साल है। और वो इसके जरिए मुख्तलिफ वाकयात से इस्तेदलाल करते हैं। बाज लोगों के बारे में आता है तारीख के अंदर कि वो 4 साल तक मां के पेट में रहे, हत्ता के जब पैदा हुए तो उनके दांत भी आ चुके थे। भाई बात समझ में आ गई। तो इमाम शाफी रहमहुल्लाह इन वाकयात से इस्तेदलाल करते हैं, तो कहते हैं वह शाफी रहमहुल्ला युकद्दिरुल अक्सर बी 40 सिनीना, और इमाम शाफी रहमहुल्ला हमल की ज्यादा से ज्यादा मुद्दत का अंदाजा लगाते हैं 4 साल के साथ। वल हुज्जतु अलैहि मा रवैनाहू, और उनके खिलाफ दलील जो है वह हदीस है जो हमने रिवायत कर दी, यानी हजरत आयशा रजी अल्लाह ताला अन्हा की हदीस। वह जाहिरु अन्नहा कालत हु सीमाअन, और जाहिर यही है कि हजरत आयशा रजी अल्लाह ताला अन्हा ने यह फरमाया सीमाअन, सुनकर हुजूर अलैहिस्सलाम से सुनकर फरमाया। इज़िल अक्लु ला यहतदी इलैही, इसलिए क्योंकि अकल तो इसकी तरफ रहनुमाई नहीं करती, अकल से तो पता नहीं चल सकता कि बच्चा ज्यादा से ज्यादा कितनी देर तक मां के पेट में रह सकता है। आगे देखिए, वमन तज़व्वजा अमतन फतल्लक़हा सुम्मश्तराहा फइन जाअत बिवलदिन लिअक़ल्ल मिन सित्तति अशहुरिन मुनज़ु यौमिन इश्तराहा लज़िमहू व इल्ला लम यल्ज़महू। सूरत मसला ये, एक शख्स ने एक बांदी से निकाह किया हुआ है, निकाह किया हुआ है, और आप जानते हैं बांदी की ज्यादा से ज्यादा तलाकें 2 हैं। अब इस शख्स ने इस बांदी को 1 तलाक दे दी, 1 तलाक दे दी, और फिर बाद में इसने इस बांदी को खरीद लिया, तवज्जो है। उसके बाद कुछ अरसे के बाद इस औरत ने, इस बांदी ने एक बच्चे को जन्म दिया। तो कहते हैं अगर खरीदने के बाद 6 माह से कम के अंदर बांदी ने बच्चे को जन्म दिया, तो मालूम हुआ यह हमल खरीदने से पहले का है, और खरीदने से पहले तो इसके साथ उसका निकाह था। भाई क्या था? निकाह था, फिर इसने तलाक दी थी, तो इस हमल की निस्बत उस निकाह की तरफ की जाएगी। मालूम हुआ यह जो बच्चा पैदा हुआ है इसका हमल उस वक्त ठहरा था जब यह औरत खावंद का फिराश थी, और बीवी जब बच्चे को जन्म दे तो वह खुद बखुद खावंद का शुमार होता है, तो यह बच्चा भी खुद बखुद इस शख्स का शुमार होगा। सूरत क्या, एक शख्स ने एक बांदी से निकाह किया हुआ है और उसको तलाक दे दी, और फिर इस बांदी को इसने खरीद लिया, फिर खरीदने के बाद 6 माह से पहले पहले, खरीदने और बच्चे की पैदाइश में 6 माह से कम का वक्फा है, मालूम हुआ यह हमल खरीदने के बाद नहीं ठहर सकता क्योंकि 6 माह अभी नहीं गुजरे खरीदे हुए, तो लिहाजा इस हमल की निस्बत की जाएगी उस निकाह की तरफ। मालूम हुआ यह हमल उस निकाह में ठहरा था, और निकाह के अंदर तो यह औरत बांदी फिराश थी इस आदमी का, और अलवलदु लिलफिराशी अय लिसाहिबिल फिराशी, और बच्चा जो होता है वह खावंद का होता है, लिहाजा नसब साबित हो जाएगा। نسب ثابت ہو جائے گا. لیکن اگر اس باندی نے بچے کو جنم دیا خریدنے کے 6 ماہ بعد یا 6 ماہ سے زیادہ گزر گئے ہیں, اب تو خریدنے کے بعد اتنی مدت گزر گئی ہے جس میں حمل ٹھہر سکتا ہے اور ایک حمل کی پیدائش ہو سکتی ہے, تو اس صورت میں اس حمل کی نسبت خریدنے کے بعد کی طرف کی جائے گی. یعنی خریدنے کے بعد یہ حمل ٹھہرا ہے, اور خریدنے کے بعد تو یہ اب اس کی مملوکہ ہے اور باندی ہے, اور باندی سے جو بچہ پیدا ہو وہ خود بخود آقا کا شمار نہیں ہوتا. وہاں آقا اقرار کرے گا تو ثابت ہوگا, ورنہ نسب ثابت نہیں. لہذا اس صورت میں یہ نسب ثابت نہیں. اگر خریدنے کے 6 ماہ یا زیادہ کے بعد اس وقت باندی نے بچے کو جنم دیا ہے تو اب نسب ثابت نہیں ہوگا. ہاں اگر یہ جو آقا ہے جو پہلے خاون تھا, اگر یہ آقا اقرار کر لے گا کہ یہ میری ہی اولاد ہے, پھر نسب ثابت ہوگا. مسئلہ سمجھ میں آ گیا؟ تو کہتے ہیں ومن تزوج امتن, اور جس شخص نے کسی باندی سے نکاح کیا, فطلقہا, پھر اس کو طلاق دے دی, ثم اشتراہا, پھر اس کو خرید لیا, فان جاءت بولد لاقل من 6 اشہر منذ یوم اشتراہا لزمہ, فان جاءت بولد, اگر یہ باندی بچے کو لے آئی, لاقل من 6 اشہر منذ یوم اشتراہا, کہ خریدنے کے دن سے لے کر 6 ماہ سے کم ہوئے ہیں, لازمہ ہو, تو اس صورت میں یہ نسب خاون پر لازم ہو جائے گا, نسب ثابت ہو جائے گا, کیونکہ منکوحہ ہونے کی حالت میں حمل ٹھہرا تھا اور منکوحہ کی اولاد اس کا نسب خود بخود خاون سے ثابت ہو جاتا ہے. وَإِلَّا, اور اگر ایسا نہ ہو, لم یلزم ہو, تو پھر اس شخص پر یہ نسب لازم نہیں. لِأَنَّهُ فِي الْوَجْهِ الْأَوَّلِ, اس لیے کیونکہ پہلی صورت میں جب خریدنے کے بعد 6 ماہ سے پہلے بچے کو لائی ہے, تو اس صورت میں یہ جو ہے لِأَنَّهُ فِي الْوَجْهِ الْأَوَّلِ, کیونکہ یہ بچہ جو ہے پہلی صورت میں ولد المعتدتی, وہ اس معتدہ کا بچہ ہے. فَإِنَّ الْعُلُوقَ سَابِقٌ عَلَى الشِّرَائِ, اس لیے کیونکہ حمل کا ٹھہرنا وہ مقدم ہے خریدنے پر. وَفِي الْوَجْهِ الثَّانِي, اور دوسری صورت کے اندر ولد المملوکتی, جب 6 ماہ یا زیادہ میں بچے کو جنم دیا ہے تو یہ مملوکہ کا بچہ ہے, اور مملوکہ کا بچے کا نسب خود بخود ثابت نہیں ہوتا جب تک آقا اقرار نہ کرے. تو کہتے ہیں وفی الوجہ الثانی ولد المملوکتی, اور دوسری صورت میں یہ جو بچہ ہے یہ مملوکہ کا بچہ ہے. لِأَنَّهُ يُضَافُ الْحَادِثُ إِلَىٰ أَقْرَبِ وَقْتِهِ, اس لیے کیونکہ وہ چیز جو نئی پیش آئے اس کی نسبت کی جاتی ہے, إِلَىٰ أَقْرَبِ وَقْتِهِ, اس کے قریبی وقت کی طرف. توجہ ہے, وہی ضابطہ جو ابھی کچھ دیر پہلے میں نے بیان کیا تھا, الحادث یضاف الی اقرب الاوقات, کہ جو چیز نئی پیش آئی, یعنی پہلے نہیں تھی اب پیش آئی, تو اس کی نسبت قریب ترین وقت کی طرف کی جاتی ہے. بات سمجھ میں آ گئی؟ جب اور کوئی دلیل وغیرہ موجود نہ ہو. تو اب خریدنے کے بعد 6 ماہ گزر چکے ہیں, تو اب احتمال یہ بھی ہے کہ خریدنے کے بعد حمل ٹھہرا ہو, اور احتمال یہ بھی ہے کہ خریدنے سے پہلے ہی نکاح کی حالت میں حمل ٹھہرا ہو, لیکن نئی چیز جو پیش آئے اس کی نسبت قریب ترین وقت کی طرف کی جاتی ہے, اور قریب ترین وقت کون سا ہے؟ جب یہ مملوکہ تھی, جب یہ مملوکہ تھی. بھائی کہتے ہیں لِأَنَّهُ يُضَافُ الْحَادِثُ إِلَىٰ أَقْرَبِ وَقْتِهِ, اس لیے کیونکہ وہ چیز جو نئی پیش آئے اس کی نسبت کی جاتی ہے, إِلَىٰ أَقْرَبِ وَقْتِهِ, اس کے سب سے قریبی وقت کی طرف. فَلَا بُدَّ مِن دَعْوَةٍ, لہذا دعویٰ ضروری ہے. یہ مملوکہ کا بچہ ہے, باندی کا بچہ, اور باندی کا بچہ آقا کے اقرار کے بغیر اس کا بچہ شمار نہیں ہوتا. تو کہتے ہیں فلا بد من دعوتن, لہذا اس آقا کا دعویٰ ضروری ہے, اقرار ضروری ہے کہ یہ میرا بچہ ہے. جبکہ بعض علماء فرماتے ہیں کہ دعویٰ جب نسب کے بارے میں کیا جائے تو اس کو دعوتن پڑھتے ہیں دال کے کسرہ کے ساتھ. دعویٰ تو ویسے عام ہے, لیکن دعویٰ خاص طور پر نسب کا جو دعویٰ ہے اس کو کیا کہتے ہیں؟ دعوتن. تو آپ یوں بھی پڑھ سکتے ہیں فلا بد من دعوتن, لہذا نسب کا دعویٰ ضروری ہے کہ آقا اقرار کرے کہ یہ میرا بچہ ہے. بھائی کہتے ہیں وہذا اذا کان الطلاق واحدا بائنا او خلعا او رجعیا, کہتے ہیں یہ اس وقت ہے جب طلاق ایک بائن ہو یا خلع ہو یا رجعی ہو. ایک طلاق ہونی چاہیے, چاہے بائن ہو چاہے رجعی ہو چاہے خلع کیا ہو, دو طلاقیں نہیں, کیونکہ باندی کی زیادہ سے زیادہ طلاقیں ہیں ہی دو, تو دو سے تو حرمت مغلظہ آ جائے گی. توجہ ہے؟ अगर खावंद ने बांदी को दो तलाकें दी हैं तो हुर्मत मुगल्लजा आ गई, अब खरीद भी ले तो खावंद के लिए सोहबत जायज ही नहीं है। बांदी को दो तलाकें दे दी, हुर्मत मुगल्लजा आ गई, अब ये शख्स चाहता है मैं इसको खरीद लेता हूं, बांदी बना लेता हूं, फिर तो मेरे लिए हलाल हो जाएगी। नहीं, बांदी अब खरीद भी लेगा तो भी इसके लिए हलाल नहीं, क्योंकि कुरान में अल्लाह क्या फरमाते हैं, फला तहिल्लु लहु मिन बादु हत्ता तनकिहा ज़ौजन गैरह, तो दूसरे ज़ौज का आना जरूरी है दरमियान में। तो कहते हैं वहादा ईदा काना तलाक वाहिदन बाइनन औ खुलअन औ रजईयन, ये उस वक्त है जब तलाक एक बाइन हो या खुला हो या रजई हो। अम्मा ईदा कानस नतैनी, और अगर तलाकें दो हैं, यसबुतुन नसबु इला सनतैनी, तो नसब साबित हो जाएगा दो साल तक में वक्त तलाकी, तलाक के वक्त से। भाई याद रखो, अगर खामन ने दो तलाकें दी हैं तो फिर इस सूरत में खरीदने के बाद भी ये वती नहीं कर सकता, तो ये मुतल्लका मबतूता हुई, और मुतल्लका मबतूता दो साल से कम के अंदर बच्चे को जन्म दे तो नसब साबित होता है, वैसे नसब साबित नहीं, लिहाजा यहां भी इसी तरह होगा। तो कहते हैं अम्मा इदा कान अतिसना तैनी, और जब तलाकें दो हों तो यसबुतुन नसबु इला सना तैनी मिन वक्ति तलाकी, तो नसब साबित हो जाएगा दो साल तक तलाक के वक्त से लेकर। लिअन्नहा हरमत अलैहि हुरमतन गलीजतन, इसलिए क्योंकि ये बांदी दो तलाकों की वजह से खावंद पर हराम हो गई, हुरमतन गलीजतन, हुरमत गलीजा के साथ। फला युजाफुल उलूक इल्ला इला मा कबलहू, लिहाजा उलूक की निस्बत नहीं की जाएगी मगर खरीदने से पहले की तरफ, खरीदने से पहले की तरफ ही उलू की निस्बत की जाएगी। ले अन्नहा ला तहिल्लु बिशिराई, इसलिए क्योंकि यह हलाल नहीं होती खरीदने से भी, ये जो हुर्मत मुगल्लजा वाली बांदी है यह खरीदने से भी हलाल नहीं होती। आगे देखिए भाई, वमन काल अली अमति ही इनका नफी बतमु की वलदुन फहुआ मिन्नी फशहिदत अलल विलादत इमरातुन फहिया उम्मु वलदिही। सूरत मसाला ये, एक शख्स ने अपनी बांदी से कहा अगर तेरे पेट में बच्चा है तो ये मुझसे होगा। आका ने क्या कहा अपनी बांदी से, अगर तू हामिला है तो ये हमल मुझसे होगा। उसके बाद एक औरत ने आकर गवाही दे दी कि इस बांदी ने बच्चे को जन्म दिया है, तो कहते हैं बच्चे का नसब साबित हो जाएगा क्योंकि आका खुद एतराफ कर चुका है। बात समझ में आ गई। कहते हैं वह मन काल अली अमती ही, और अगर जिस शख्स ने अपनी बांदी से कहा इनका नफी बतनी की वलदुन फहुआ मिन्नी, कि अगर तेरे पेट में कोई बच्चा है तो वो मुझसे है। फशहिदत अलल विलादत इमरातुन, तो गवाही दे दी पैदाइश पर एक औरत ने, फहिया उम्मु वलदी ही, तो ये औरत इस आका की उम्मे वलद हो जाएगी। लिअन्न अल हाजत इला तायुन इल वलदी, इसलिए क्योंकि हाजत जो है वो बच्चे के तायुन की है, बाकी तो वो इकरार कर चुका है नसब का, तो वो इकरार कर चुका है बच्चे के, सिर्फ बच्चे के तायुन की हाजत है। वयसबुतु जालिका बिशहादतिल काबिलति बिल इजमाई, और ये एक दाई की गवाही से भी साबित हो जाता है, बिल इजमाई आई बिल इत्तेफाकी, इसमें हमारे तीनों अइमा का इत्तेफाक है कि एक दाई की गवाही से भी बच्चे की तायीन हो जाएगी। वमन काल अली गुलामिन हुआ बनी सुमाता, सूरत मसाला ये, एक शख्स है उसने एक लड़के के बारे में कहा कि ये मेरा बेटा है, उसने एक लड़के के बारे में कहा ये मेरा बेटा है, और कोई तफसील वगैरह बयान नहीं की, किसी ने पूछा भी नहीं, और बाद में किसी वक्त इस आदमी का इंतकाल हो गया। फिर उसके इंतकाल के बाद एक औरत उस बच्चे को उठाए हुए आई जिसका ये बच्चा था, और आकर उसने कहा कि मैं इसकी बीवी थी, इसने मेरे साथ भी निकाह किया था। तो कहते हैं इस सूरत में ये औरत उसकी बीवी शुमार होगी मरने वाले की, और ये बच्चा उसका बच्चा शुमार होगा, लिहाजा दोनों वारिस बनेंगे। तो कहते हैं वमन काल अली गुलामिन, और जिस शख्स ने किसी लड़के से कहा, गुलाम मैंने आपको बतलाया था गुलाम को भी कहते हैं और लड़के को भी, तो कहते हैं वमन काल अली गुलामिन, और जिस शख्स ने किसी लड़के के से कहा यानी उसके बारे में कहा, हुआ बनी कि वो मेरा बेटा है, सुम्मा माता, फिर वो मर गया, यानी मजीद तफसील बयान नहीं की न किसने पूछी, फिर वो मर गया। फजाअत उम्मुल गुलामी, तो उस लड़के की मां आ गई, वकालत और कहने लगी, आना मरा अतुहु कि मैं उस शख्स की बीवी हूं, फहिया मरा अतुहु वह हुआ बनू हूं, तो यह औरत उस मरने वाले की बीवी होगी और ये उसका बेटा होगा, तरीसानी ही, और ये दोनों से वारिस बनेंगे। वफिन नवादिरी जा अलहादा जवाब अल इस्तेहसानी, وفی النوادر اور نوادر کے اندر جعل ھذا جواب الاستحسانی، امام محمد رحمہ اللہ نے اس کو اس جواب استحسان قرار دیا ہے. جعل کا معنی قرار دینا. بھئی دیکھیے، میں نے آپ کو بتلایا تھا کہ امام محمد رحمہ اللہ کی بہت سی تصانیف ہیں اور ان کی 6 کتابیں ظاہر روایت کہلاتی ہیں اور باقی کتابیں نوادر کہلاتی ہیں. 6 کتابیں ظاہر و روایت کہلاتی ہیں، کون سی 6 ہیں؟ مبسوط، زیادات، سیر صغیر، سیر کبیر، جامع صغیر اور جامع کبیر. یہ 6 کتابیں ظاہر روایت ہے، یعنی ان کی روایت ظاہر ہے، یعنی اس کو روایت کرنے والے ہر ہر زمانے میں اتنے زیادہ لوگ ہیں کہ ان کا اجتماع علی الکذب محال ہے، کہ اتنے لوگ جھوٹ پر اکٹھے نہیں ہو سکتے. تو یہ کتابیں امام محمد رحمہ اللہ سے تواتر کے طریقے پر منقول ہیں، لہذا ان کے اندر جو کچھ لکھا ہے معلوم ہو یہ امام محمد رحمہ اللہ ہی کی باتیں ہیں. بھائی اس میں کسی قسم کا رد و بدل نہیں کیا کسی نے. بھائی جبکہ ان کے علاوہ باقی کتابیں جو ہیں ان کو روایت کرنے والے اتنے زیادہ نہیں، تو ان کو نوادر کہتے ہیں. تو نوادر کے اندر کہتے ہیں امام محمد رحمہ اللہ نے اس کو استحسان قرار دیا ہے کہ یہ جو عورت بچے کو لے آئی وفات کے بعد، تو یہ اس کی بیوی شمار ہوگی، اور یہ لڑکا اس آدمی کا بیٹا اور دونوں وارث بنیں گے. یہ استحسانن ہے بھائی، یہ مسئلہ استحسانن ہے اور قیاس اس کے مخالف ہے. آپ نے پڑھا ہے کہ استحسان کے مقابلے میں ہمیشہ کیا آئے گا؟ قیاس آئے گا. بھائی تو کہتے ہیں وفی النوادر جعل ھذا جواب الاستحسانی، اور نوادر کے اندر امام محمد رحمہ اللہ نے اس کو استحسان کا جواب قرار دیا ہے. والقیاس، اور قیاس یہ ہے، ان لا یکون لہا المیراث، کہ اس عورت کے لیے میراث نہیں ہونی چاہیے. لڑکے کے لیے تو ہو، کیونکہ اس شخص نے خود کہا تھا یہ میرا بیٹا ہے، لیکن عورت کے لیے میراث نہیں ہونی چاہیے. کیوں نہیں ہونی چاہیے؟ کہتے ہیں اس لیے کیونکہ نسب، بچے کا نسب تو ثابت ہو گیا، لیکن نسب تو ہمیشہ نکاح صحیح میں ہی نہیں ثابت ہوتا، بلکہ نکاح فاسد کے اندر بھی نسب ثابت ہو جاتا ہے، وتی بشوبہ کے اندر بھی نسب ثابت ہو جاتا ہے، اور باندی کے اندر بھی نسب ثابت ہو جاتا ہے اگر باندی ہو. تو اس عورت میں تو کئی احتمال آ گئے. ہو سکتا ہے اس عورت سے اس آدمی نے نکاح فاسد کیا ہو، ہو سکتا ہے اس عورت سے اس آدمی نے وتی بشوبہ کی ہو سکتا ہے یہ عورت باندی ہو اس آدمی کی. توجہ ہے؟ تو لہذا قیاس تو کیا تقاضا کرتا ہے؟ کہ اس عورت کو وارثہ نہیں ہونا چاہیے. بھائی تو کہتے ہیں والقیاس اللہ یکون لہا المیراث، اور قیاس تو یہ ہے کہ اس عورت کے لیے میراث نہیں ہونی چاہیے. لأن النسب کما یثبت بالنکاح الصحیح یثبت بالنکاح الفاسد، اس لیے کیونکہ نسب جیسے نکاح صحیح سے ثابت ہوتا ہے، یثبت بالنکاح الفاسد، اسی طرح نسب نکاح فاسد سے بھی ثابت ہو جاتا ہے. وبالوطء عن شبہت، اور اسی طرح نسب وطی بالشبہ سے بھی ثابت ہو جاتا ہے. وبملک الیمین، اور اسی طرح نسب ملک یمین سے بھی ثابت ہو جاتا ہے کہ وہ عورت اس کی مملوکہ ہو. فلم یکن قوله اقرارا بالنکاح، لہذا اس آدمی نے کہا تھا ہوا بنی یہ میرا بیٹا ہے، وہ بچے کے نسب کا تو اقرار ہے لیکن اس عورت کے ساتھ نکاح کا اقرار نہیں ہے. تو کہتے ہیں فلم یکن قوله اقرارا بالنکاح، تو لہذا اس آدمی کا قول کہ ہوا بنی یہ نکاح کا اقرار نہیں ہے. وجہ الاستحسانی، استحسان اب ذکر کر رہے ہیں کہ استحسانن کیسے یہ وارثہ بنے گی. کہتے ہیں وجہ الاستحسان، استحسان کی وجہ یہ ہے کہ ان المسلۃ فیما اذا کانت معروفۃ بالحریتی، کہ یہ مسئلہ اس صورت میں ہے جب عورت معروف ہو بالحریتی آزادی کے ساتھ، یعنی سب کو پتا ہے یہ آزاد عورت ہے، یہ سب کو پتا ہے یہ آزاد عورت ہے، اور یہ بھی سب کو پتا ہے کہ یہی اس بچے کی ماں ہے. توجہ ہے؟ جب آزاد ہونے کا پتا چل گیا تو باندی کی خود بخود نفی ہو گئی، اور نیز جب یہ پتا چل گیا کہ یہ اسی عورت کا بچہ ہے، تو پھر عورت آزاد عورت سے جو بچہ ہوتا ہے وہ عام طور پر نکاح صحیح ہی کے ذریعے ہوتا ہے. بھائی تو اس لیے یہ عورت اس کی بیوی ثابت ہو جائے گی. تو کہتے ہیں وجہ الاستحسان، استحسان کی وجہ یہ ہے کہ ان المسألة فیما اذا کانت معروفۃ بالحریتی، کہ یہ مسئلہ اس صورت میں ہے کہ جب وہ عورت جو ہے معروفتن بالحریتی، وہ آزادی کے ساتھ معروف ہو، مشہور ہو، یعنی سب کو پتا ہو کہ یہ آزاد عورت ہے. وبکونہا ام الغلامی، اور اس صورت میں کہ جب یہ عورت جو ہے اس کا ام غلام ہونا بھی معروف ہو، یعنی سب کو پتا ہو کہ اس لڑکے کی ماں ہے. والنکاح الصحیح هو المتعین لذلك وضعا وعادتا، اور نکاح صحیح ہی متعین ہے اس کے ثبوت نسب کے لیے، وضعا باعتبار وضع کے بھی، یعنی شریعت کے اعتبار سے بھی، وعادتا اور عادتا بھی، یعنی ثبوت نکاح کے لیے نکاح صحیح متعین ہے باعتبار وضع کے بھی اور باعتبار عادت کے بھی. بھائی عادتن بھی یہی طریقہ ہے. بھائی بات سمجھ میں آ گئی کہ نکاح صحیح کیا جاتا ہے، اس سے عمل ہوتا، اس سے اولاد ہوتی ہے. تو کہتے ہیں والنکاح الصحیح هو المتعین لذلك وضعا وعادتا، اور نکاح صحیح ہی متعین ہے اس نسب کے ثبوت کے لیے وضع کے اعتبار سے بھی اور عادت کے اعتبار سے بھی. ولو لم يعلم بأنها حرة، اور اگر یہ بات معلوم نہیں ہوتی کہ یہ آزاد ہے، یہ پتہ نہیں چل رہا کہ یہ آزاد ہے، فقالت الورثة انت ام الولد، تو وارثوں نے کہا کہ تو ام ولد ہے، تو اس مرنے والے کی ام ولد ہے، باندھی تھی. بھائی یاد رکھو یہ جو فقالت الورثة انت ام الولد، یہ قید اتفاقی ہے. وارث نہ بھی کہیں، اگر عورت کے آزاد ہونے کا پتہ نہیں چل رہا پھر وارثہ نہیں بنے گی، پھر وارثہ نہیں بنے گی. البتہ ساتھ ذکر کر دیا کہ وارث یہ کہہ سکتے ہیں کہ تو منکوحہ نہیں ہے بلکہ ام ولد ہے. تو کہتے ہیں ولو لم يعلم بأنها حرة، اور اگر یہ بات معلوم نہیں ہوتی کہ عورت آزاد ہے، فقالت الورثة انت ام الولد، تو ورثہ نے کہا کہ تو اس کی ام ولد ہے، فلا میراث لها، تو اس عورت کے لیے میراث نہیں ہوگی. جب آزادی کا پتہ نہ چلے تو پھر میراث نہیں ہوگی. لأن ظهور الحريه باعتبار الدار حجه في دفع الرق لا في استحقاق الميراث. یاد رکھو بھائی ضابطہ ہے، ایک ہے حجت کاملہ اور ایک ہے حجت قاصرہ. حجت کاملہ یعنی دو گواہ، دو مرد گواہ آ گئے، یا ایک مرد اور دو عورتیں، دو عادل مرد گواہ ہوں یا ایک مرد اور دو عورتیں، یہ جو ہے حجت کاملہ ہے. حجت کاملہ کے ذریعے آپ کسی چیز کو دفع بھی کر سکتے ہیں اور کسی چیز کے استحقاق کو ثابت بھی کر سکتے ہیں. حجت کاملہ وہ فائدہ دیتی ہے کسی چیز کے مستحق ہونے کا بھی اور کسی چیز کے دفع کا بھی. مثلا ایک آدمی کے پاس ایک گاڑی موجود ہے، دوسرا آ کر دعویٰ کرتا ہے کہ یہ گاڑی میری ہے، یعنی میں اس کا مستحق ہوں، تو اب وہ دو عادل گواہ پیش کر دے گا تو دیکھو اس آدمی کا مستحق ہونا ثابت ہو جائے گا، یہ گاڑی اس کو مل جائے گی. تو حجت کاملہ مستحق ہونے کا بھی فائدہ دیتی ہے اور کسی چیز کے دفع کرنے کا بھی فائدہ دیتی ہے، اس کے ذریعے کوئی الزام دفع بھی کیا جا سکتا ہے. توجہ ہے. جبکہ حجت قاصرہ وہ دفع کا فائدہ تو دیتی ہے مستحق ہونے کا نہیں. کیا ضابطہ ہوا؟ حجت کاملہ مستحق ہونے کا بھی فائدہ دیتی ہے اور الزام کے دفع کرنے کا بھی فائدہ دیتی ہے، اور حجت قاصرہ یہ دفع کا فائدہ تو دیتی ہے لیکن مستحق ہونے کا فائدہ نہیں دیتی. لہذا یہاں پر بھی یہ عورت آئی ہے اور اس نے آ کر کہا کہ میں اس شخص کی بیوی ہوں، تو اب پتہ نہیں چل رہا کہ یہ باندھی ہے یا آزاد عورت ہے. تو اس صورت میں چونکہ یہ دار الاسلام ہے اور دار الاسلام کے رہنے والے تو عموماً آزاد ہی ہوتے ہیں بھائی، وہ تو غلام، کوئی قیدی ہم بنا لیں، کسی دار الحرب والوں کے ساتھ ہماری جنگ ہو تو ہم ان کو قیدی بناتے ہیں، ویسے تو دار الاسلام میں لوگ آزاد ہوتے ہیں. تو دار الاسلام میں ہونے کی وجہ سے اس عورت کی آزادی ثابت ہو جائے گی، اور کوئی گواہ نہیں، لوگوں سے نہیں پتا چل رہا کہ یہ عورت آزاد ہے یا آزاد نہیں، لیکن دار الاسلام کے اندر ہے، ہم پھر اسی کو دلیل بنا دیں گے کہ یہ آزاد ہے. لیکن یہ حجت قاصرہ ہے، دارالاسلام میں ہونا کوئی کامل درجے کی حجت نہیں، تو اس حجت قاصرہ کی وجہ سے اس سے غلامی تو دفع ہو جائے گی، اس کو غلام نہیں شمار کریں گے، کیا شمار کریں گے؟ آزاد شمار کریں گے. لیکن اس دارالاسلام میں ہونا اس کی وجہ سے یہ عورت وراثت کی بھی مستحق ہو جائے یہ ثابت نہیں ہو سکتا بھائی کہ یہ دارالاسلام میں ہے تو اب اس کو کیا بنا دو وارثہ بھی بنا دو نہیں بھائی تو دارالاسلام میں ہونا یہ حجت قاصرہ ہے اور حجت قاصرہ دفع کی دلیل تو بن سکتی ہے لیکن مستحق ہونے کی دلیل نہیں لہذا اس عورت سے غلامی تو دفع ہو جائے گی ہم اس کو آزاد ہی شمار کریں گے لیکن اس کے ذریعے اس یہ وارثہ بھی بنے میراث کی بھی مستحق ہو جائے یہ اس کے ذریعے ثابت نہیں ہوگا اس کے لیے حجت کاملہ چاہیے بات سمجھ میں آ گئی تو حاصل کلام کیا کہ حجت دو قسم پر ہے ایک حجت کاملہ ایک حجت قاصرہ حجت کاملہ مستحق ہونے کا بھی فائدہ دیتی ہے اور دفع کا بھی فائدہ دیتی ہے جبکہ حجت قاصرہ وہ صرف دفع کا فائدہ دیتی ہے مستحق ہونے کا فائدہ نہیں دیتی تو کہتے ہیں وَلَوْ لَمْ يُعْلَمْ بِأَنَّهَا حُرَّةٌ اور اگر یہ بات معلوم نہیں ہو رہی کہ یہ آزاد ہے فَقَالَتِ الْوَرَثَةُ أَنْتِ أُمُّ الْوَلَدِ تو وارثوں نے کہا کہ تم میں ولد ہے چاہے وہ کہیں یا نہ کہیں تو اگر آزاد ہونا معلوم نہیں ہو رہا فلا میراث لہا تو اس عورت کے لیے میراث نہیں ہوگی لِأَنَّ ظُهُورَ الْحُرِّيَّةِ بِاعْتِبَارِ الدَّارِ اس لیے کیونکہ آزادی کا ظاہر ہونا دار کے اعتبار سے یعنی دارالاسلام کے اعتبار سے حجت فی دفع الرق یہ حجت ہے غلامی کے دفع کرنے میں یہ غلامی کے دفع کرنے میں حجت ہے لا فی استحقاق المیراث لیکن میراث کا مستحق ہونے میں یہ حجت نہیں ہے تو میراث کا مستحق ہونا ثابت نہیں ہوگا پھر ترجمہ دیکھ لیجئے کہتے ہیں لئن ظہور الحریت باعتبار الدار اس لیے کیونکہ دارالاسلام کے اعتبار سے حریت کا ظاہر ہونا جو ہے حجت وہ حجت ہے فی دفع الرق غلامی کو دور کرنے میں لا فی استحقاق المیراث لیکن میراث کا مستحق ہونے میں یہ حجت نہیں ہے بات سمجھ میں آ گئی چلیے بس بھائی ھذا ھو المرام اللہ اعلم بحقیقت الکلام